यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रिया नेपाल। शुरूमा प्रमुख समाचार। राजनैतिक स्थिरता कायम गर्न वर्तमान सत्ता साझेदार दलहरूबीचको सहकार्य आगामी दिनमा पनि जारी रहने नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। वैशाख 30 गते हुने निर्वाचनका लागि सुरक्षाका दृष्टिले संवेदनशील मानिएका विभिन्न जिल्लामा निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटायो। स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन संचार माध्यमले निष्पक्ष सूचना सम्प्रेषण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। स्थानीयवासीको अवरोधका कारण 14 दिनदेखि अवरूद्ध भएको काठमाण्ड उपत्यकाको फोहोर ढुवानी शुरू। र रूसको कब्जामा रहेको युक्रेनी शहर मारियोपोलको एउटा स्टील कारखानाबाट वृद्ध वृद्धा एवं बाल बालिकाको उद्धार गरिएको रूस र युक्रेनको घोषणा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको स्थायित्वका लागि राजनैतिक दलहरू गठबन्धनमा जानुपर्ने बताउनु भएको छ। 5 दलीय गठबन्धनमा रहेका दलहरूले बुटोलमा हिजो आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले संविधानले व्यवस्था गरेका उपलब्धि जोगाएर राजनैतिक स्थिरता कायम गर्न वर्तमान सत्ता साझेदार दलहरू बीचको सहकार्य आगामी दिनमा पनि जारी रहने बताउनुभयो।
प्रजातन्त्रको भविष्यका लागि त्यो लडाई लडेर आएको यहाँको प्रजातन्त्र छ, गणतन्त्र आएको छ, प्रजातन्त्र आएको छ, त्यसलाई स्थायी रूपमा बसाउनु छ। गठबन्धन अहिलेको संविधान अनुसार राष्ट्रिय आवश्यकता हो, राष्ट्रले मागेको कुरा हो। यो राष्ट्रिय आवश्यकतालाई असौसम्म अगाडि लगेर चाहिँ हामीले देशलाई विकास गर्नु छ।
प्रधानमन्त्री देउवाले आफू सरकारको नेतृत्वमा आएपछि जनताको दैनिकी सहज बनेको तथा अन्तर्राष्ट्रिय छविमा सुधार आएको बताउनुभयो। चुनावी सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राजनैतिक स्थिरता कायम राख्न गठबन्धन आवश्यक रहेकोमा जोड़ दिनुभयो। वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादको नाममा संसद भंग गर्ने काम गर्नुभएको आरोप लगाउनुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँडले राष्ट्रिय एकता र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको बताउनुहुँदै निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नु सबैको दायित्व भएको बताउनुभयो। सभामा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं शहरी विकास मन्त्री रामकुमारी छाँक्रीले पटक पटक संसद विघटन गर्नु घातक भएको बताउनुभयो। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले गठबन्धनलाई इमानदारीताका साथ पालना गर्न सबैलाई आग्रह गर्नुभयो। नेकपा माओवादी केन्द्रका नेता चक्रपाणी खनालले देशलाई सही बाटोमा अगाडि बढ़ाउन गठबन्धनको विकल्प नभएको बताउनुभयो। हिजै तनहुको दमौली र जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरूद्धमा लागेकाहरूलाई स्थानीय तहको चुनावी मैदानबाटै जवाफ दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले गठबन्धन सफल पार्ने नेपाली कांग्रेसको एउटा मात्रै उद्देश्य रहेको बताउनुभयो। सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताउनुभयो। वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजा प्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गर्दादेखि कांग्रेसको माओवादीसँग गठबन्धन शुरू भएको बताउनुभयो। जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेकपा माओवादीकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको रक्षा र देश विकासका लागि प्रदेश र संघीय चुनाव दुवै दीर्घकालसम्म अहिलेको गठबन्धनलाई टिकाई राख्न आवश्यक रहेको बताउनुभयो। अध्यक्ष प्रचण्डले झण्डै दुई तिहाईको सरकारले मुलुकमा निरंकुश तानाशाही शासन व्यवस्था लाद्न खोजेकाले नै अहिलेको गठबन्धन बनेको प्रश्न पार्नुभयो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र तथा संघीयताको रक्षाका लागि गठबन्धन आवश्यक भएको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरको गौरवशाली इतिहासलाई पुनः स्थापित गर्ने बताउनु भएको छ। एमालेको महानगर स्तरीय चुनावी भेलालाई हिजो विराटनगरमा सम्बोधन गर्दै उहाँले विराटनगरलाई औद्योगिक नगरीका रूपमा विकास गरी सुविधा सम्पन्न र हराभरा शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्ष कम्युनिष्टले शासन गर्ने मौका पाए पनि त्यसको सदुपयोग गर्न नसकेको बताउनु भएको छ। भोजपुरको पूर्वी अरूण गाउँपालिकामा हिजो आयोजित चुनावी सभामा महामन्त्री थापाले कुनै पनि नेपालका प्रधानमन्त्रीले पाँच वर्ष शासन गर्ने अवसर नपाएकामा कम्युनिष्टले अनुकूल समय पाए पनि सदुपयोग गर्न नसकेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले वैशाख 30 गते हुने स्थानीय निर्वाचनलाई आफ्नो गाउँ शहर बनाउने उपयुक्त पात्र छान्ने अवसर भएको बताउनु भएको छ। नेपालगंजको त्रिभुवन चोकमा हिजो राप्रपाले आयोजना गरेको चुनावी सभामा अध्यक्ष लिङदेनले स्थानीय चुनावमा मतदाताहरूले विवेक प्रयोग गरेर असल व्यक्तिहरूलाई निर्वाचित गराए मात्र मुलुक विकास र सुशासनको दिशामा अघि बढ़न सक्ने बताउनुभयो। बढ़ी मतदाता भएका र सुरक्षाका दृष्टिले संवेदनशील जिल्लामा निर्वाचन आयोगले वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रीय अनुगमन टोली खटाएको छ। आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न 17 जिल्लामा टोली खटाएको हो। टोलीले उम्मेद्वारको खर्चको सीमा, आचार संहिताको पालना, मौन अवधिमा आचार संहिताको पालना, पर्यवेक्षणका काम, निर्वाचनको विश्वसनीयता र स्वच्छता लगायतका विषय अनुगमन गर्नेछ। खटाइएका टोलीलाई हिजो कान्तिपथ स्थित आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनै आग्रह पूर्वाग्रह नराखी ऐन कानून बमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन दिनुभयो। प्रमुख आयुक्त थपलियाले आचार संहिता विपरीत दल र उम्मेद्वारले झण्डा गाड़ी प्रयोग गरेमा अनाधिकृत सामानको ओसार पसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कार्यवाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन पनि आग्रह गर्नुभयो। प्रमुख आयुक्त थपलियाले सबै पालिकाका जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ 5 गते सम्पन्न हुने भएकाले सो अवधिभित्र मतगणना सम्पन्न गर्ने गरी आवश्यक जनशक्ति खटाइएकाले आयोगका कारणले गणनामा ढिलाइ हुन नहुने स्पष्ट गर्नुभयो। यही वैशाख 30 गते हुने स्थानीय तह सदस्य निर्वाचन 2079 लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसा कलम बाहेक कालो, रातो, निलो वा हरियो मध्ये कुनै पनि मसी भएको कलम डटपेनले सही गराउन सकिने भएको छ। आयोगले वैशाख 22 गते गरेको निर्णय अनुसार सिसा कलम बाहेक कालो, रातो, निलो वा हरियो मध्ये कुनै मसी भएको कलम डटपेनले सही गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो। निर्वाचन आयोगले घर दैलोको रूपमा मतदाता शिक्षा कार्यक्रम नगर्ने भएपछि आसन्न स्थानीय तह निर्वाचनमा बदर मतको संख्या बढ्न सक्ने आशंका गरिएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
विगतको स्थानीय तहको निर्वाचनमा ग्रामीण भेगका पालिकाहरूमा बढ़ी मतबदर भएको तथ्याङ्क छ। यसपटक मतदाता शिक्षाको अभावसँगै राजनैतिक दलहरू बीचको गठबन्धनले समेत बदर मत बढ़न सक्ने अनुमान गरिएको छ। ग्रामीण भेगमा मत माग्दै दलका उम्मेद्वारहरू हिँडे पनि भोट हाल्ने तरिका कसैले नसिकाएको गुनासो गर्नुहुन्छ मनु खत्री।
गाउँ गाउँमा नेताहरू पनि हिँडिरहनु भएको छ, हामीलाई भोट दिनुस् पनि भनिरहनु भएको छ, के कसरी दिने भन्ने यो बुझ्न पाए हामीलाई धेरै राम्रो हुन्थ्यो।
हरेक निर्वाचनमा मतदाता शिक्षा अनिवार्य अनिवार्य हुन्छ। निर्वाचन आयोगले पनि विगतका निर्वाचनहरूमा यसैलाई नै महत्व दिएको देखिन्थ्यो, तर पनि बदर मत घटाउन भने सकेको थिएन। पहिला भन्दा अहिले भोट हाल्ने तरिका फरक भएको सुने पनि सिकाउन कोही नआएको बताउनुहुन्छ 80 वर्षीय वृद्धा खिमा कुमारी केसी।
भोट हाल्ने हो भन्छन्, गठबन्धन भन्छन्, कता हो के हो के थाहा छैन।
उम्मेद्वार तथा राजनीतिक दलहरूले घर दैलो कार्यक्रमको बेला नमूना मतपत्र बनाई सिकाउँदै र बुझाउँदै आएको भए तापनि त्यो कार्यक्रम सम्बन्धित दल र उम्मेद्वारको लागि मात्र फाइदा पुग्ने देखिन्छ। कुन चिन्हमा मत दिँदा कुन नेतालाई जान्छ भन्ने समेत ज्ञान नभएको भनाइ राख्नुहुन्छ माया केसी।
हामीले भोट कता कुन नेतालाई हान्छ कता जान्छ भन्ने हामीलाई केही त थाहा छैन, सिकाउनु भएको पनि छैन। हामीले यो भोट कसरी दिने भनेर शिक्षा त भएन।
कार्यक्रम र बजेट नआएका कारण विगतमा जस्तो मतदाता शिक्षा दिन नसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यसपटक एफएम पत्र पत्रिका तथा सामाजिक सञ्जालबाट मात्रै मतदाता शिक्षा दिइएको छ। घर दैलोको रूपमा मतदाता शिक्षा कार्यक्रम नहुँदा अनपढ अशिक्षित मतदातालाई अप्ठ्यारो पर्न सक्ने बताउनुहुन्छ जिल्ला निर्वाचन अधिकृत रूपमा गरयाल।
विगतमा चाहिँ मतदाता शिक्षा घर घरमा टोल टोलमा गएर गरेको हुनाले मतदान गर्दाखेरि मतहरू सदर बदरको कुरामा अब त्यसले धेरै योगदान गर्थ्यो, तर यसलाई अहिले हामीले अब सोसियल मिडियाबाट धेरै बदर नहोस् भनेर हामीले यसमा चाहिँ प्रयास गरिरहेका छौँ। अशिक्षित हाम्रो मतदाताहरूलाई पक्कै पनि अलिकति यसमा चाहिँ गाह्रो अप्ठ्यारो पर्छ जस्तो हामीलाई पनि लागिरहेको।
यसपटक मतदाता शिक्षाको कार्यक्रम नहुनु र विभिन्न दलहरू बीच चुनावी तालमेल हुँदा बदर मत अझै बढ्न सक्ने अनुमान गरिएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम नगर्दा बदर मतको संख्या बढ्न सक्ने आशंका गरिएको छ। शिक्षा र जनचेतनाको दृष्टिले समेत पछाडि परेको मधेस प्रदेशमा मतदाता शिक्षाको अभावले बदरमत बढ्न सक्ने सरकारवाला बताउँछन्। जनकपुरबाट अजय कुमार झाको यो रिपोर्ट।
यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएका कारणले मध्य प्रदेशका जिल्लाहरूमा बदर मतको प्रतिशत बढ्ने सम्भावना रहेको छ। शिक्षा तथा जनचेतनाको दृष्टिकोणले पछाडि परेको मध्य प्रदेशमा उम्मेद्वारहरू पनि अत्यधिक संख्यामा भएकाले मतदाताहरू अल्मलिने सम्भावना रहेको छ। मतदाता शिक्षा नदिएका कारणले यसपटक बदर मतको संख्या बढ्ने बताउँदै धनुषाको नगराइन नगरपालिकाको फुलगामा निवासी अनुपलाल शाह। बदर मतका विषयमा मध्य प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थी।
मतदाता शिक्षा भन्ने बित्तिकै अब अहिलेको अवस्थामा राजनीतिक दलहरूको पनि उत्तिकै दायित्व छ, सबै नागरिकहरूको पनि उत्तिकै दायित्व छ। अब अहिले हरेक मान्छेको हातमा मोबाइल छ, मोबाइलबाट पनि रिङटोङ दिने बित्तिकै उहाँहरूले सुनिरहनु भएको छ। यो पनि एउटा मतदाता शिक्षाको चाहिँ अवस्था हो। हरेक मतदान केन्द्रमा चाहिँ मतदाता शिक्षाको कार्यक्रमहरू पनि लैजाने भन्ने कुराहरू पनि उठिरहेको छ। त्यस सम्बन्धमा आयोगले केही निर्णय गर्ला। जिल्लामा हामीले 25 गते एक दिन एक ठाउँमा नमूना मतदानको कार्यक्रम पनि राखेका छौँ, त्यो पनि एउटा मतदाता शिक्षाको रूपमा चाहिँ रहेको छ।
निर्वाचन कार्यालयले धनुषा सहित प्राय जिल्लाहरूमा नमूना मतदान गराएर मतदाता शिक्षा प्रदान गर्ने भएको छ। यसका साथै मतदातालाई सचेत गराउनका लागि मतदाता परिचय पत्र दिने बेलामा मतदान गर्ने विषयमा जानकारी गराउने कार्यक्रम रहेको बताउँदै पुनः मध्य प्रदेशका कार्यालय प्रमुख पन्थी।
हामी कर्मचारीहरूले पनि यसमा विशेष ध्यान दिनु पर्यो, यसरी चाहिँ यो मतदाता शिक्षा सफल हुन सक्छ भन्ने मलाई लाग्छ।
मतदातालाई मतदान गर्ने विषयमा उम्मेद्वार तथा राजनीतिक दलले पनि मतदाता शिक्षा प्रदान गरेर मत बदर हुनबाट जोगाउने उपाय अवलम्बन गर्न आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
सरकारले 2078 सालको वरिष्ठ पत्रकार सम्मानबाट पत्रकारद्वय किशोर नेपाल र तारानाथ दाहाललाई पुरस्कृत गरेको छ। 7 राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा हिजो राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारद्वय नेपाल र दाहाललाई जनहित 2,00,000 रूपियाँ नगद दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो। कार्यक्रममा जनहित 1,00,000 नगद राशि दोसल्ला र प्रमाणपत्र सहित 6 पत्रकारलाई 2078 सालको राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत गरिएको छ। पुरस्कृत हुनेमा डीआर पन्त, इक्वाल अहमद, गंगा बराल, ठाकुर प्रसाद बेलवासे, बालकुमार नेपाल र सम्झना बन रहनु भएको छ। पुरस्कार वितरण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली प्रेस जगतले राज्य र जनताको बीचमा सेतुका रूपमा काम गरिरहेको बताउनुभयो। राष्ट्रपति भण्डारीले विपद, महामारी र राजनैतिक परिवर्तनमा नेपाली प्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्नुहुँदै मुलुकको हित, राष्ट्रिय स्वाभिमानको रक्षा र लोकतन्त्रको सुदृढीकरण गर्नु प्रेस जगतको मुख्य अभिष्ट हुनुपर्नेमा जोड़ दिनुभयो।
मुलुक लोकको हित, राष्ट्रिय स्वाभिमानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण संचार जगतको मुख्य अभिष्ट हुनु पर्दछ। पत्रकारको हातमा रहेको कलमबाट कसैमाथि अन्याय हुनु हुँदैन भन्ने पक्षलाई विशेष आत्मबोधका साथ कार्यान्वयन गर्न म सबैमा हार्दिक आह्वान गर्दछु।
राष्ट्रपति भण्डारीले जनताले छानेका प्रतिनिधिबाट विधिको शासन सञ्चालन हुनु नै लोकतन्त्रको मुख्य आधार भएकाले आसन्न स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन नेपाली प्रेस जगतले निष्पक्ष सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो।
यस बेला हामी स्थानीय निर्वाचनको संघारमा उभिएका छौं। आवधिक निर्वाचन मार्फत जनताले छानेका प्रतिनिधिबाट विधिको शासन सञ्चालन हुनु नै लोकतान्त्रिक प्रणालीको आधारभूत मान्यता हो। तसर्थ आसन्न स्थानीय निर्वाचनलाई स्वतन्त्र एवं भयरहित वातावरण सम्पन्न गर्नका लागि नेपाली प्रेस जगतले निष्पक्ष सूचना सम्प्रेषणको माध्यमबाट योगदान गर्नुपर्दछ।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारलाई कानूनी शासन र सुशासनको बाटोमा हिँडाउन प्रेसले पहरेदारको रूपमा काम गर्नुपर्ने बताउनुभयो।
समाजलाई सुशिक्षित गर्नु, सरकारलाई पहरेदारी गर्नु, सरकारलाई कानूनी शासन र सुशासनको बाटोमा हिँड्नका निमित्त तपाईहरूले आग्रह मात्रै होइन बाध्य गराउने परिस्थितिको पनि सृजना गर्नु वर्तमान सरकारले स्वागत गर्छ।
मन्त्री कार्कीले वर्तमान सरकारले संविधान प्रदत्त अधिकारको रक्षा र प्रोत्साहन गर्ने बताउनुभयो। कार्यक्रममा वरिष्ठ पत्रकार तारानाथ दाहालले संहिताको मर्म र भावना अनुरूप अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताका लागि आवश्यक ऐन नियम कानून र कार्यविधि यथाशीघ्र निर्माण गरी कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो। स्थानीयवासीको अवरोधका कारण 14 दिनदेखि अवरूद्ध फोहोर ढुवानी शुरू भएको छ। सड़क कालो पत्रक गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख 11 गतेदेखि फोहोर ढुवानीमा अवरोध गर्दै आएका थिए। फोहोरका कारण राजधानी लगायत उपत्यकाको फोहोर व्यवस्थापन नभएर शहर नै दुर्गन्धित भएपछि सरकारले प्रहरी परिचालन गरी उपत्यकाको फोहोर सिस्टोल ल्याण्डफिलमा लगेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित गोर्खापत्र प्रकाशनको 122 वर्ष प्रवेश तथा संस्थानको 60 वार्षिक उत्सव समारोहमा मन्त्री कार्कीले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई उत्कृष्ट र मर्यादित बनाउने पक्षमा सरकार निष्ठापूर्वक उभिने बताउनुभयो। हिजो देशभर 14 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 2716 नमूना परीक्षण गर्दा 14 जनामा संक्रमण पुष्टि भएको हो। हिजो 21 जना संक्रमित संक्रमण मुक्त भएका छन् भने संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। त्रिमूर्ति निकेतनले 2078 सालको लेखनाथ काव्य पुरस्कार छन्द कवि गोविन्द राज विनोदीलाई प्रदान गर्ने निर्णय गरेको छ। यसै गरी यस वर्षको बालकृष्ण सम पुरस्कार नाटक तथा चलचित्रकी अभिनेत्री मिथिला शर्मालाई र देवकोटा काव्य पुरस्कार शैलेन्द्र साकारलाई दिने निर्णय त्रिमूर्ति निकेतनले गरेको छ। ताम्रपत्रका साथ यी तीनै पुरस्कारका राशि जनही 1,00,000 रूपियाँ रहेका छन्। त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको सभाले यस्तो निर्णय गरेको निकेतनले जनाएको छ। रूसले आफ्नो कब्जामा राखेको युक्रेनी शहर मारियोपोल स्थित एक स्टील कारखाना एजोप्स्तालबाट वृद्ध वृद्धा महिला तथा बालबालिकाको उद्धार गरिएको रूस र युक्रेनले घोषणा गरेका छन्। उक्त स्टील कारखानामा विगत केही सातादेखि सर्वसाधारणहरू आश्रय लिएर बसिरहेका थिए। संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय रेड क्रस लगायतका संस्थाहरूको सहकार्यमा उद्धार कार्य भएको संचार संस्था बीबीसीले जनाएको छ। रूसले पूरै शहर कब्जा गरे पनि उक्त स्टील कारखानालाई आफ्नो नियन्त्रणमा लिन सकेको थिएन। स्टील कारखानामा रहेका लडाकुले आत्मसमर्पण गर्नुपर्ने मागसहित रूसले कारखानामा हवाई आक्रमण गर्दै आइरहेको थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टील कारखानाबाट हालसम्म 300 जनाको उद्धार गरी स्थानान्तरण गरिएको बताउनु भएको छ। अब आर्थिक समाचार।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जेठ 2 गतेबाट सञ्चालनमा आउने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन गर्ने विमान कम्पनीहरूलाई विभिन्न सेवामा छूट दिएर उडान सञ्चालन गर्न आकर्षित गर्ने भएको छ। त्यसका लागि प्राधिकरणले विभिन्न छूट सहितको प्रस्ताव तयार पारेर सम्बद्ध विमान कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेको छ। प्राधिकरणले विमानस्थलमा उडान सञ्चालन गर्ने विमानहरूलाई ल्याण्डिङ, पार्किङ, नेभिगेशन लगायतका विषयहरूमा के कसरी र कति समयका लागि छूट दिन सकिन्छ भनेर छलफल गरिरहेको छ। छलफलका आधारमा प्रस्ताव तयार पारी स्वीकृतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो। प्राधिकरणले यस विषयमा बिहिबार नेपालमा उडान गर्ने विमान कम्पनी तथा तिनका प्रतिनिधिहरूसँग छलफल गरेको र छलफलमा उनीहरूले ल्याण्डिङ, पार्किङ, नेभिगेशन लगायतका सेवामा 2 वर्षसम्मका लागि छुट दिन प्रस्ताव गरेका छन्। हाल नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय विमान कम्पनीहरू कतार एयरवेज, टर्किस एयरलाइन्स लगायतका सबै जसो विमान कम्पनीहरूले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा सेवा सञ्चालन गर्ने इच्छा व्यक्त गरेको प्राधिकरणले जनाएको छ। यो साता नेपाली शेयर बजारको कारोबार सूचक नेप्से 5% घटेको छ। गत साता 2356.17 बिन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता भने 4.99% अर्थात 117.55 अंकले घटेर 2238.62 बिन्दुमा झरेको छ। यो साताको आइतबार र मंगलबार सार्वजनिक विदाका कारण बजारमा 3 दिन मात्र कारोबार भएको छ। नेप्से घटे पनि यो साता दैनिक औसत कारोबार रकम भने वृद्धि भएको छ। यो साता दैनिक औसतमा 1,45,00,00,000 रुपियाँ बराबरको शेयरको किनबेच भएको छ। यो गत साताको तुलनामा 27.63% बढी हो। यो साता नेप्सेको कुल बजार पूँजीकरण पनि 5% घटेको छ। गत साता 33,51,00,000,00,000 रुपियाँ रहेको नेप्सेको बजार पूँजीकरण यो साता 1,66,00,000,00,000 रुपियाँले घटेर 31,84,00,000,00,000 रुपियाँमा सीमित भएको छ। नेपाल टेलिकम जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा स्थानीय निर्वाचन अफर उपलब्ध गराउने भएको छ। सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भोइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी त्यस्तो अफर ल्याएको जनाएको छ। त्यस्तो अफर वैशाख 25 गतेदेखि जेठ 4 गतेसम्म उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ। वैदेशिक रोजगार विभागले 7,16,08,000 बिगो माग दाबी गर्दै विभिन्न ठगीमा संलग्न कन्सल्टेन्सी लगायतका संचालकहरू विरूद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ। वैदेशिक रोजगारीका लागि क्यानाडा, पोर्चुगल, स्पेन, फ्रान्स सहित युरोपका विभिन्न मुलुक तथा माल्टामा पठाउने भनी ठगी गरेका ती व्यक्ति र कम्पनीहरूको विरूद्ध मुद्दा दायर गरिएको जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालले दोस्रो एक दिवसीय खेलमा जिम्बाब्वे एलाई 9 विकेटले हराउँदै शानदार जीत निकाल्न सफल भएको छ। टियू क्रिकेट मैदानमा शनिबार जिम्बाब्वे एले दिएको 88 रनको लक्ष्य नेपालले 11.2 ओभरमा 1 विकेट गुमाउँदै पूरा गर्न सफल भयो। जिम्बाब्वेले दिएको 88 रनको लक्ष्य नेपालले 11 ओभर 2 बलमा 1 विकेटको क्षतिमा 89 रन बनाउँदै आफ्नो लक्ष्य पूरा गर्यो। नेपालको जीतमा सुनिल धमलाले सर्वाधिक 38 रनको योगदान दिए भने आसिफ शेखले अभिजित रहँदै 34 रन जोड्दा विनोद भण्डारी 4 रनमा अभिजित रहन सफल भए। यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको जिम्बाब्वे 31 ओभर 1 बलमा अल आउट हुँदै 87 रन बनाएको थियो। नेपाली बलरले किफायती बलिङ गरेको खेलमा जिम्बाब्वेका लागि जोनाथन क्याम्बेबले 27 रन बनाए। ब्रान्ड इभान्स 20 रन अभिजित रहँदा सेफासले भने 10 तथा लुक्स जोगेबले 8 रन जोडे। नेपालका सोमपाल कामी र करण केसीले 3-3 विकेट लिँदा सन्दीप लामिछानेले 2 र सागर ढकालले 1 विकेट लिए। गरेका थिए। यो जितसँगै नेपालले पहिलो खेलमा बिहोरीको हारको बदला लिएको छ। शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई 3 विकेटले हराएको थियो। नेपालले 3 खेलको सिरिजमा 1-1 बराबरी गरेको छ। अन्तिम तथा तेस्रो एक खेल आगामी सोमबार हुनेछ। पोखरामा हुने नवौं राष्ट्रिय खेलको 2079 लोगो तथा मस्कट सार्वजनिक गरिएको छ। गण्डकी प्रदेशमा जेठ 22 गतेदेखि 28 गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद 2079 लोगो र मस्कट शनिबार राष्ट्रिय खेलकुद परिषद राखेपले सार्वजनिक गरेको हो। लोगोमा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ्रे हिमाललाई देखाइएको छ। मस्कटमा गण्डकी प्रदेशमा पाइने लोपो उन्मुख तथा संरक्षित कस्तुरी मृगलाई देखाइएको र निलो रेखाले शान्तिको प्रतीक परिवारलाई प्रतिविम्बित गर्ने, यस्तै उक्त ट्रेकमा रहेको चन्द्र सूर्यले राष्ट्रिय ध्वजालाई प्रतिविम्बित गर्नुका साथै सहभागी हुने सबै टीमको प्रतिनिधित्व गरेको परिषदले जनाएको छ। चर्चित फुटबल क्लब चेल्सी अमेरिकी बिलिनियर्स टोड बोहलीले किनेका छन्। चेल्सीले शनिबार एक विज्ञप्ति जारी गर्दै बिलिनियर्स टोडलेको नेतृत्वमा रहेको कम्पनीले 4.25 बिलियन पाउण्डमा चेल्सी किनेको जनायो। चेल्सीका मालिक तथा रसियन अरबपति रोमन अर्बामोभिचले गत महिना क्लब बेच्ने घोषणा गरेका थिए। युक्रेनमाथि रूसले आक्रमण थालेपछि बेलायतले रूसी नागरिकलाई प्रतिबन्ध गर्दै आइरहेको छ, जसका कारण उनले क्लब बेच्ने निर्णय गरेका हुन्। रोमनले सन् 2004 चेल्सी किनेका थिए, तर हालै उनीमाथि बेलायतमा बस्न बेलायत सरकारले प्रतिबन्ध लगाएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो गिरिशा उपाध्याय। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश एक बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस, वर्षा 10.6 मिलिमिटर, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा आज बिहान सूर्योदय 5:19 भयो भने सूर्यास्त भरे साँझ 6:42 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राजनीतिक स्थिरता कायम गर्न वर्तमान सत्ता साझेदार दलहरूबीचको सहकार्य आगामी दिनमा पनि जारी रहने नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। वैशाख 30 गते हुने निर्वाचनका लागि सुरक्षाका दृष्टिले संवेदनशील मानिएका विभिन्न जिल्लामा निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटायो। स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन संचार माध्यमले निष्पक्ष सूचना सम्प्रेषण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। स्थानीयवासीको अवरोधका कारण 14 दिनदेखि अवरूद्ध भएको काठमाडौँ उपत्यकाको फोहोर ढुवानी शुरू र रूसको कब्जामा रहेको युक्रेनी शहर मारियोपोलको एउटा स्टील कारखानाबाट वृद्ध वृद्धा एवं बाल बालिकाको उद्धार गरिएको रूस र युक्रेनको घोषणा। यो सँगै बिहान 7 बजेको समाचार सकियो। हवस् त, नमस्ते।